प्रिय कथा मारिनोसेलोको जुन, डाक्टर राजु बाबु श्रेष्ठ। आजभन्दा 26 वर्ष अगाडि युगोस्लोभियाको गृहयुद्धको परिवेशमा लेखिएको कथा हो यो। त्यति बेला म नेपाल प्रहरीको संयुक्त राष्ट्र संघीय शान्ति मिशन अन्तर्गत त्यहाँ खटिएको थिएँ। कानूनी रूपमा क्रोएसियाको भूभाग भए पनि त्यहाँका सर्बियनहरूले छुट्टै क्रायना राज्य खडा गरी बसेका थिए। क्रोएसिया कुनै पनि हालतमा क्रायना लिएरै छाड्ने सुरमा थिए भने सर्बहरू सजिलै छोड्ने पक्षमा थिएनन्। क्रोएट र सर्बबीच क्रायनालाई लिएर आजै युद्ध भोलि नै हुन्छ भनेर तनावको स्थिति बनेको थियो। अन्तत युद्ध भयो। 3 दिनको घमासान युद्धमा क्रोएसियाले क्रायना आफ्नो बनायो। युद्धमा त्यहाँका सर्बियनहरू कति मरे कति भागे कुनै लेखाजोखा नै भएन। बाँकी बसेका महिला बालबालिकाहरू सबै शरणार्थीका रूपमा बोस्निया जान तयार भए। म पनि उनीहरूलाई सुरक्षित देशको सिमाना कटाउन खटिएको थिएँ। घर छाड्ने बेलामा सबैले लैजान मिल्ने र सक्नेसम्मका सामानहरू बोके। सड़कमा उनीहरूलाई लैजाने गाडीहरू र सुरक्षामा खटिएका युएनका गाडीहरूको लाम थियो। कोही घरलाई हेरेर रुँदै थिए, कोही घरका सामान ट्र्याक्टरमा हाल्दै थिए, कोही यता र उता कुद्दै थिए। सड़कको छेउमा केटाकेटीहरू अंगालो हालेर रुँदै थिए। जातीय नरसंहारको डरले सबै सर्बहरू आफ्नो सर्वस्व छाड्न तयार थिए। उनीहरूको पीड़ाले मलाई भित्रभित्रै पोलिरहेको थियो। जातकै कारण उनीहरू बेघरबार भएका थिए, सिमाना कटाइँदै थिए। म भित्रको कवि मन उनीहरूको आँसुले निथ्रुक्क भिजेको थियो। तर युएनको वर्दीका कारण रुन मिल्दैन थियो। त्यहाँ जातीय राजनीतिको सुलीमा मानवीयता चढाइँदै थियो। धेरै रुवावासीका बावजुद सबै सर्बियनहरूलाई सुरक्षित बोस्नियाको सिमाना कटाई कोठामा फर्किए। फर्केपछि पनि उनीहरूको रुन्ची अनुहारले धेरै बेर लखेटिरह्यो मलाई। जातकै कारण आफ्नो जन्मभूमि छाड्नु पर्यो। कति प्रेमीहरू छुट्टिए, कति आफन्तहरू छुट्टिए, हिसाब किताब नै रहेन। जति बिर्सन खोज्दा पनि मन मस्तिष्कबाट ती अनुहारको उदासी र पीड़ा भुल्नै सकिन। राति अबेरसम्म पनि मन शान्त रहनै सकेन। त्यही छटपटीले यो कथा जन्मायो। कथाले त्यो मर्मलाई उतार्न सक्यो या सकेन पाठकले भन्ने कुरा हो। यो कथालाई मेरो सबैभन्दा राम्रो कथा त भन्न सक्दिन, तर प्रिय चाहिँ पक्कै हो। जब जब यो कथा पढ्छु अझै पनि ती अनुहारहरू मेरो आँखा अगाडि नाच्न आइपुग्छन्। यही कथाको नामबाट पछि मैले कथा संग्रह नै निकाले। डाक्टर राजु बाबु श्रेष्ठको प्रिय कथा मारिनोसेलोको जुन अब सुरु हुन्छ। दारियो, कति कहाली लाग्दो हुन्छ होला आजको रात, जुन तिमी बिनाको हुनेछ। भोलि बिहानको सूर्योदयसँगै म तिम्रो देशको सीमा बाहिर हुनेछु। एक शरणार्थीको रूपमा म तिम्रा लागि एक विदेशी हुनेछु। तिम्रो र मेरो छुट्टै देश हुनेछ, छुट्टै परिचय। तर दारियो, म जहाँ रहे पनि तिमीलाई जीवन पर्यन्त सम्झिरहनेछु। परेलीमा आँसुको बाढी रोकेर नादाले दारियोसँग आफ्नो प्रस्थानको संकेत गरेकी थिइन्। सर्व प्रशासित क्षेत्र क्रायनाको एक गाउँ ग्रावा निचाको सड़क छेउमै रहेको नादाको घर आज सुनसान थियो। नादाकी आमा भाइ र बहिनीका घरका सामानहरू घर अगाडिको ट्र्याक्टरमा चढाउँदै थिए। साँझको 4:30 बज्ने आँटेको थियो। ग्रावा निचाको सड़कभरि दायाँ किनारामा कार, जीप, भ्यान, बस, ट्र्याक्टरहरूको लाम लागेको देखिन्थ्यो। ग्रावा निचाको सबै सर्बियन महिला बुढाबुढी र बालबालिकाहरू घरका सामानहरू झिक्दै गाडीहरूमा राख्दै थिए। सबैका अनुहारमा एक प्रकारको त्रास र पीड़ा छर्लङ्ग देखिन्थ्यो। नादाको घर छेवैको कफीको बोटमुनि नादाको कपाल सुमसुम्याउँदै नादालाई रोक्ने प्रयासमा थिए दारियो। नादाको सम्भावित अनुपस्थितिले दारियो किमकर्तव्य मूड देखिन्थे। बोल्न चाहेर पनि उनीहरू केही बोल्न सकिरहेका थिएनन्। बेला बेलामा नादा र दारियोको छेउबाट क्रोसियन प्रहरीका गाडीहरू हुइकिएर जान्थ्यो। सड़क पारी नगरपालिकाको कार्यालयमा क्रोएसियाको झण्डा फहराइएको थियो। हिजोको आजै रातारात सबै बदलिएको थियो। हिजो देखिएका सर्बियन प्रहरीहरू कोही पनि देखिन्थेनन्। सायद कति रातिको लडाईँमा मारिए होलान्, कति भागे होलान्। सड़कमा जताततै क्रोसियन प्रहरी र क्रोसियन आर्मीका गाडीहरू घुमिरहेका देखिन्थे। नादा, तिमी जानै पर्छ र, दारियो नादालाई बस्ने अनुरोध गर्दै थिए। नादालाई पनि आफ्नो सबैभन्दा प्यारो दारियोलाई छाड्ने इच्छा थिएन। तर जातीय युद्धको त्यो सन्तासपूर्ण घडीमा नादाको लागि ग्रावा निचामा बसिरहनु त्यति उचित थिएन। यसै युद्धमा नादाका बाबु र दुई दाजुहरू क्रोसियन आर्मीबाट मारिएका थिए। नादा पनि बल्ल बल्ल बाँचेकी थिइन्। दारियो, म तिमीलाई असाध्यै माया गर्छु। साँच्चै दारियो, मैले तिमीलाई कहिले क्रोसियन देखिन। ती क्रोसियनहरू जसलाई हामी सर्बियनको रगत बग्दा आनन्द आउँछ, तिनीहरूको लासमा म तिमीलाई कसरी राख्न सक्छु? तिमी त मात्रै मेरो दारिय हो, मलाई माया गर्ने। धेरै बेरको मौनतापछि नादा आफ्नो आक्रोश र पीडा दारियोलाई पोख्दै थिएन। दारियो पटक पटक नादालाई बस्ने आग्रह गर्थ्यो। नादा दारियोको प्रस्ताव स्वीकार्न सक्दिन थिइन्। नादाको पीडाको अगाडि दारियोको प्रस्ताव कमजोर बन्दै जान्थ्यो। नादा, यो क्रोसियन र सर्बियन भन्दा माथि उठेर तिमी र म केवल मान्छे भएर यही आफ्नो गाउँमा बाँच्न सकिन्न र? नादालाई पुनः अनुरोधको भाषामा दारियोले भनेका थिए। दारियोको पटक पटकको अनुरोधले नादामा पर्न गएको अप्ठ्यारो नादाको अनुहारमा प्रष्ट देखिन्थ्यो। तर पनि नादा आफ्नो पीडा लुकाउने प्रयास गर्दै दारियोलाई सम्झाउने क्रममा थिइन्। दारियो, म तिम्रा लागि हाँसी हाँसी मृत्युसम्म पनि स्वीकार्न सक्छु। मेरा लागि तिम्रो साथ र मायाभन्दा प्रिय संसारमा अरू केही छैन। तर तिम्रा ती क्रूर क्रोसियनहरू मलाई मान्छे नै देख्दैनन्, मात्र सर्बियन देख्छन्, जुन दृष्टि न म फेर्न सक्छु न तिमी, फेरि मेरी आमा, मेरी बहिनी अनि मेरा भाइहरू। दारियो, म जानुपर्छ, मलाई नरोक। मान्छे भएकाले नै होला आज मलाई मेरो कर्तव्यले थिचिरहेको छ। नादाको अस्वीकृतिले दारियोभित्र एक तमाससँग पीडाका छालहरू उर्लिरहेको थियो। उनीहरूको बीचमा नाग्नै नसकिने गरी राष्ट्रियताको पर्खाल ठडिएको थियो, राष्ट्रियताको पहाड तेर्सिएको थियो। न दारियोमा यसलाई पन्छाउने सामर्थ्य थियो, न नादामा यसलाई पन्छाउने साहस। आज उनीहरू देश टुक्रिनुको पीडा भोगिरहेका थिए। सूर्य पश्चिमतिर डुब्ने तर्खरमा थियो। अब ग्रावानिजाका सडकमा मालसामान र मान्छेले भरिभराउ गाडीहरूको ठूलो लाम भइसकेको थियो। लाममा अगाडि पछाडि संयुक्त राष्ट्र संघीय शान्ति सेनाका निलो झण्डावाल गाडीहरू तैनात थिए। यी शान्ति सेनाहरू ग्रावानिजाका सबै सर्बियनहरूलाई सुरक्षित बोस्निया हर्जगोभिनाको सिमाना कटाउन खटिएका थिए। सडकमा जताततै कोलाहल थियो। सबै आआफ्नो घरतर्फ हेर्दै आँसु बहाइरहेका देखिन्थे। केही मानिसहरू तत्कालका लागि राहत स्वरूप क्रोसियन सरकारले दिन लागेको 200 कुना लिन नगरपालिका कार्यालयमा भिड लागेका थिए। दारियो र नादा कफीको बोट नजिकै बसेर दुःख साँटासाँट गरिरहेका थिए। एकातिर ग्रावानिचाका सम्पूर्ण सर्बियनहरू लडाईँमा क्रोसियनहरूसँगको हारपछि जीवन र रक्षाका खातिर आफ्नो सर्वोच्च छोडेर विदेशिँदै थिए भने अर्कोतिर क्रोसियनहरू आफ्नो विजय उत्सव मनाइरहेका थिए। उनीहरूको अनुहारमा खुसीको चमक स्पष्ट अनुभव हुन्थ्यो। युगोस्लाभियाको गृहयुद्धको समयमा सर्बहरूको बाहुल्य रहेका ग्रावानिचा लगायतका केही गाउँहरू सर्बियनहरूले छाडेका रहेछन्। राष्ट्र विखण्डनको समयमा केन्द्रीय सत्तामा बलियो पकड रहेको सर्बियनहरूले पाक्रात क्षेत्रमा ठूलो नरसंहार गरेका रहेछन्। शक्ति उन्मादले कति क्रोसियनहरूको घर जलाए, कति क्रोसियनहरूको हत्या गरे, त्यसको हिसाब किताब गरिसाध्य रहेनछ। त्यसैले गर्दा पनि क्रोसियन प्रहरीको आँखामा सर्बियनहरूप्रति कुनै दयाभाव देखिन्थेन। नजिकैको एक क्रोसियन प्रहरी भन्दै थिए, हामीले राक्षसहरूलाई उनीहरूको भूमिमा फर्काएका छौँ, जहाँ उनीहरू धेरै पहिला नै गइसक्नुपर्ने थियो। उनीहरूको लुटको अगाडि हाम्रो यो कारवाही अत्यन्त दयापूर्ण छ। हामी सर्बियनहरू जस्ता भेडा होइनौ। सायद केन्द्रीय राज्यमा सर्बियनको हालीमहाली हुँदा अन्य जातिहरूमाथि भएको थिचोमिचोका कारण पनि क्रोसियनहरू सर्बियनहरूप्रति निकै निर्दयी देखिन्थे। संयुक्त राष्ट्र संघीय शान्ति सेनाका गाडीहरूले साइरन बजाइलाने संकेत गरेपछि त्यहाँ भएका सम्पूर्ण मानिसहरूमा फेरि एकपटक ठूलो हल्लाखल्ला मचियो। उनीहरूका लागि आफ्नो देश छोड्न अब 15 मिनट मात्रै बाँकी रहेकाले सबैले आफ्नो मालसामान केही छुटेको छ कि भनी चेक गर्न थाले। कोही यताउता दकुर्न थाले, कोही घर हेर्दै रुन थाले, कोही गाडीमा मुख छोपेर रुन थाले, कति त्यसै छटपटाइरहे। उफ, कति चाँडै समय बितेछ दारियो, म तिमीलाई सबैभन्दा बढी माया गर्छु, तर पनि तिम्रो यहाँ बस्ने अनुरोध स्वीकार्न सक्दिन, मलाई क्षमा गर ल। दारियोको मौनतालाई भङ्ग गर्ने प्रयत्न गर्छिन् नादा। नादा, म तिमीलाई रोक्दिन, म तिम्रो माया र कर्तव्य परायणतामा गर्व गर्छु, तर तिमीले सीमा पारी पनि मलाई पर्खनुपर्छ। तिम्रो म मिलेर यो क्रोसियन र सर्बियनको पर्खाललाई भत्काउनुपर्छ, ताकि अर्का नादा र दारियोहरूले यस्तो नियति भोग्न नपरोस्। दारियोले आफ्नो साँचो प्रेमको विश्वास दिलाएका थिए। साँझ बढ्दै थियो। सबै आफ्ना गाडीमा चढ्ने अन्तिम तर्खरमा थिए। सडक किनाराहरू बिस्तारै खाली हुँदै थियो। बसका झ्यालहरूबाट सबै आआफ्ना घरतर्फ हेर्दै आँसु पुस्दै गरेको देखिन्थ्यो। केटाकेटीहरू आआफ्नै धुनमा यताउति दौड्दै थिए। सायद उनीहरूलाई आफ्नो गाउँ छोड्नु परेको यथार्थ थाहा थिएन जस्तो भान हुन्थ्यो। दारियो एकटक लगाएर नादालाई अङ्गालोमा बाँधी नादाको अनुहारमा हेरिरहेका थिए। नादासँगको सम्बन्ध एक एक गरेर दारिएको मानसपटलमा खेलिरहेको थियो। नादाका ती निला निला आँखाहरू, गोरो अनुहार, मिठो मुस्कानले नै सुरुमा दारियोलाई मोहित पारेको थियो। तर पछि नादाको व्यवहार र मायाले उसलाई झन नादाको नजिक पुर्याएको थियो। त्यसो त नादालाई पनि आफूलाई प्रेम प्रस्ताव राख्ने दशौं केटाहरूमध्ये दारियो नै मन परेको थियो। अग्लो कदको दारियो पनि कम्ती रोमान्टिक थिएन, तर प्रेम प्रस्ताव चाहिँ पहिले दारियोले नै राखेका थिए। मेरो कोठा नादाको घर नजिकै हुनाले अक्सर दारियो र नादालाई कफी बार, डिस्को, मारिनो सेलोको वरिपरि देख्ने गर्थे। रमाइलो कुरा त यो छ कि मैले उनीहरूलाई एक्ला एक्लै कहिल्यै देखेको थिएन। मलाई यी दुईको जोडी खुब मन पर्थ्यो। कहिलेकाहीँ बाटो क्रस गर्दा दुवैजना मुसुक्क मुस्कुराउँथे, म पनि प्रत्युत्तरमा हाँस्दथे, तर बोली भने मिसिएको थिएन। मैले बेला बखतमा बेलुकीको खाना खाने बेलामा यी जोडीको चर्चा गर्दा मेरा घरबेटी टाटाले ओठ लेप्ट्याएर दुवै कुम माथि उचाल्थे। सायद टाटालाई उनीहरूको सम्बन्ध मन परेको थिएन। मलाई पछि मात्रै थाहा भयो टाटा आफू सर्बियन भएकाले दारियोले सर्बियन केटीसँग सम्बन्ध राखेको मन नपराएका रहेछन्। दारियो र नादाको सम्बन्ध ग्रवानिचा, पाकराच लगायतका क्षेत्रमा सबैलाई थाहा थियो। सर्बियनहरू दारियोलाई देखाउँदै ने दोब्रो भनी टाउको हल्लाउने गर्दथे। मलाई विकासको चरम बिन्दुमा पुगेको युरोपियन मुलुकका मान्छेहरूमा पनि यस्तो सङ्कुचित विचार देख्दा अचम्म लाग्दथ्यो। यसबाट मेरो गोरो छाला हुनेहरूलाई बुद्धिजीवी ठान्ने बच्चादेखिको सोचमा परिवर्तन आएको थियो। वास्तवमा दारियो र नादाको सासलाई मान्नै पर्ने थियो। त्यस्तो जातीय विभाजनको अवस्थामा पनि यिनीहरूमा कस्तो आत्मीयता थियो, कस्तो समर्पण थियो। बारम्बार आफ्नो घरबाट अनिष्टको संकेत गर्दा पनि उनीहरूले कुनै प्रवाह गरेका थिएनन्। साँच्चै नै यिनीहरू ब्रह्माण्डकै साहसिक जोडी हुन् कि जस्तो लाग्दथ्यो। जति जति यिनीहरूको कुरा सुन्दथे, मलाई झन झन यिनीहरूको बारेमा अरू जान्ने उत्सुकता जाग्दै जान्थ्यो। नादालाई डिस्कोको भिडभाड त्यति मन पर्दैन थियो, तर पनि दारियोको खुसीको लागि उनी डिस्कोमा दारियोलाई साथ दिन्थिन्। कहिलेकाहीँ दारियो डिस्कोमा बढी नै बियर पिउँथ्यो र बियरको नसामा लडखडाएका दारियोलाई नादा सम्हाल्थिन् र घरसम्म पुर्याउँथिन्। भोलिपल्ट बिहानै दारियो नादासँग राति भएको गल्तीको क्षमा माग्दथे। नादा स्वीकारोक्तिमा टाउको हल्लाउँथिन्। नादा, म तिमी बिना बाँच्नै सक्दिनँ। मेरो खुसी, हाँसो अनि जीवन भन्नु नै तिमी हो। मलाई कहिले आफ्नो अँगालोबाट नछाड ल। बियर पिएको बेला सधैँ दारियोले नादालाई यस्तै यस्तै भन्ने गर्थ्यो। दारियो नादालाई अति नै माया गर्दथे। त्यसो त नादा पनि कम माया गर्दिनथिन्। हुन त युरोपियन समाजमा सम्बन्ध बन्न र बिग्रिन 5 मिनट काफी हुन्छ। सानो सानो झगडामा पनि डिभोर्स हुनुलाई नौलो मानिन्न। हप्तै पछि गर्लफ्रेन्डहरूसँग मनमुटाव हुने र छुट्टिने गरेको प्रशस्त उदाहरण भेटिन्छन्। तर दारियो र नादाको 5 वर्षको लगातार साथमा पनि कहिले झगडाको अनुभव हुन पाएन, कहिले ठासठुस देखिएन। उनीहरूले आफ्नो बीचमा जातीयताको रङ कहिल्यै अगाडि ल्याएनन्। दारियो र नादाको धेरैजसो साँझ मारिनुसेलोको किनारमा बित्दथ्यो। नादालाई भर्खर उदाउँदै गरेको जुन मारिनुसेलोको पानीमा हेर्न खुब मजा लाग्दथ्यो। घन्टौंसम्म दारियो र नादा मारिनुसेलोको सुनसान किनारमा जुन हेर्दै चुम्बन साँटासाँट गर्दथे। उनीहरूको साँचो प्रेमको प्रत्यक्ष साक्षी थियो मारिनुसेलो र जुन। दारियो, मलाई यो जुन र तिमी उस्तै लाग्छ, दुवै कति शीतल। पानीको जुनलाई देखाउँदै नादाले दारियोलाई भनेकी थिइन्। प्रत्युत्तरमा दारियोले मुस्कुराउँदै नादालाई चुम्बन गरेका थिए। अङ्गालो, चुम्बन, जुन, मारिनुसेलो, चिसो हिमपात र कैयौँ मिठा रातहरू, यिनै थिए दारियो र नादा बीचको रोमाञ्चक क्षण। दारियो एकपछि अर्को गर्दै सम्झदै थिए नादासँगको मिठो विगत। अचानक बसको हर्न लागेको आवाजले झस्कन्छन् दारियो। बसमा आउने सङ्केतले ऊ झन नादालाई बेसरी अङ्गालोमा कस्छन्। सबै मानिसहरू बस चढिसकेको र बस गुड्ने तर्खरमा लागेकाले आफू जानुपर्ने जनाउ दिन्छन् नादा। नादा दारियोको बहुपासबाट फुत्किन खोज्छिन्। दारियो नादाको अनुहारमा मौन अनुरोधको सङ्केत गर्दै झनै आफूसँग टाँस्छन्। दारियो, तिम्रो जस्तै पीडा मैले पनि अनुभव गरेकी छु। तिम्रो अनुपस्थिति मेरा लागि कति भयावह होला। मेरो जीवनमा कति शून्यता आउला, कस्तो तिक्तता आउला, कस्तो रिक्तता आउला। नियतिको खेल यस्तै रहेछ, बुझ्यौ। नादा बायाँ हातले आँसु पुस्दै दाहिने हातले दारियोको हात छुटाउने प्रयत्न गर्छिन्। नादा, मान्छेले देश ठुलो भन्छन्, तर मलाई त यतिखेर देशभन्दा मान्छे ठुलो लागिरहेछ। यदि मेरो लाग्ने भए सबै मान्छेहरूको म एउटै देश र एउटै जात बनाउने थिएँ। त्यसो भएपछि कसैले पनि विदेशिनुपर्ने पीडा झेल्नुपर्ने थिएन, कोही अकारण आफ्नो भूमिबाट लखेटिनुपर्ने थिएन, कोही बेकसुर आफ्नै मान्छेहरूको हातबाट मर्नुपर्ने थिएन। अनि कति खुसी हुन्थ्यो होला मान्छेहरू। दारियोको कुरामा सहमतिको टाउको हल्लाउँदै आँखाबाट अश्रुधारा बगाउँदै नादा बसतर्फ अगाडि बढ्छिन्। दारियो पछि पछि लाग्छन्। नादा बसभित्र आफ्नो सिटमा बसी झ्यालबाट टाउको निकाल्छिन् र दारियोसँग अन्तिम विदा माग्छिन्। दारियो नादा बसेको झ्याल नजिकै उभिएर नादाको हात समाउँछन्। नादा, म हरेक साँझ मारिनो सेलोमा गई जुनको प्रतीक्षा गर्नेछु। तिमी पनि साबा ब्रिज पारीबाट जुन हेर्न नबिर्सिनु। हामी हरेक साँझ त्यही जुन हेरेर जुनमै भेटौँला। जुनलाई त कसैले पनि विभाजन गर्न सक्ने छैन, बुझ्यौ? दारियो आँखाको आँसु लुकाउन सक्दैनन्। नादाको आँसुको थोपा दारियोको हातमा तप्प खस्छ। दारियो, मेरो यो थोत्रो घरलाई माया गर ल। यी कफीका बोटहरूले तिमीलाई सधैँ मेरो सम्झना दिइरहनेछन्। यिनीहरूको ख्याल गर्नु है। अनि नादाको स्वर बिचैमा अड्कन्छ। उनी केही बेर बोल्नै सक्दिनन्। बस गुड्छ। सडकका सम्पूर्ण गाडीहरू गुड्न थाल्छन्। दारियो बसको गतिलाई एकटकले हेरिरहन्छन्। बसको झ्यालबाट पछाडितर्फ हेर्दै नादाले दारियोलाई बिदाईको हात हल्लाए। दारियो पनि प्रत्युत्तरमा हात हल्लाउँछन्। पर एउटा क्विनिटोमा पुगेपछि बस देखिन छाड्छन्। नादा हराउँछिन्। मात्र नादाको छाया दारियोको आँखामा नाचिरहन्छ।